بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. معزز خواتین و حضرات, میرے بزرگوں, دوستوں, بھائیوں, بچوں, بہنوں, بیٹیوں, عبد الرزاق پروگرام ٹریڈ اینڈ ٹیکس گرو کے ساتھ لاہور چیمبر آف کامرس کی آواز ریڈیو ایف ایم 98.6 ہے, حاضر خدمت ہے. آج کے پروگرام میں بچوں, میں آپ سے کچھ ایسی باتیں کروں گا جو شاید آپ کو اچھی نہ لگے, لیکن یہ کاروبار کے روحانی پہلو ہے جس کو مد نظر رکھتے ہوئے اگر آپ اس پہ عمل کریں تو انشاءاللہ تعالی اس میں ترقی ہی ترقی ہے اور کسی قسم کا کوئی نقصان ہونے کا کوئی اندیشہ نہیں ہے. سب سے پہلا تو کام یہ کریں کہ اپنا جو بھی کاروبار شروع کریں یا جو کر رہے ہیں اس میں کوئی مزید تحقیق کی اگر ضرورت ہے, تحقیق سے مراد یہ ہے جس کو عرف عام میں ریسرچ کہتے ہیں انگریزی میں, یا کاروباری زبان میں اس کو فیزیبلٹی کہتے ہیں, یعنی جو بھی کام کریں اس کی چھوٹی موٹی ایک, چاہے رف ہو, ایک فیزیبلٹی سی بنا لیں, تاکہ اگر آپ خود نہیں بنا سکتے تو آپ کے کوئی بھائی بہن بچہ دوست کزن وغیرہ اس سے کہیں کہ جس طریقے سے مجھے کوئی ایک نقشہ بنا دیں جو میرا فیوچر پلان ہے تاکہ میں اس پہ کاربن ہو سکوں. مثلا کہ آپ نے کاروبار اگر کرنا ہے تو کس لوکیشن پہ کرنا ہے, کیا کاروبار کرنا ہے, اس کی انکم کیا ہوگی, کس سورسز سے انکم ہوگی, کون کون سے کلائنٹ یا کسٹمر گاہک آپ اٹریکٹ کریں گے, اس میں بچے بوڑھے عورتیں شامل ہیں یا کوئی خاص آپ ایک چیز کو, ایک خاص کلائنٹ کے ایک سیکٹ کو آپ ایڈریس کر رہے ہیں. دوسرا یہ اخراجات کیا ہے, اخراجات میں سب سے پہلے تو فکس آئے گا, آپ کا رینٹ آئے گا, مطلب ہے پانی, بجلی, گیس, ٹیلی فون کا خرچہ, پھر اس میں کچھ کیپٹل ایکسپینڈیچر آئیں گے جس طرح آپ کی میزیں, کرسیاں, فرنیچر اور کچھ آلات جو بھی آپ نے وہاں پہ استعمال کرنے ہیں. تو اس میں ظاہر ہے کہ آپ کو کچھ پہلے سرمایہ کی ضرورت ہوگی, وہ سرمایہ جو ہے وہ آپ پہلے لگائیں گے, جو بھی آپ کے وہاں پہ کوئی مشین ہے, اگر کمپیوٹر کا کاروبار کر رہے ہیں تو کمپیوٹر آئیں گے, اگر کوئی پنکچر لگانے کی مشین کر رہے ہیں تو پنکچر لگانے کی مشین آئے گی, اور اس کے ساتھ ساتھ پھر آپ کو یہ سرمایہ لگانے سے پہلے 6 مہینے کے کم از کم اخراجات آپ کے پاس ہونے چاہیے, جس میں آپ کا رینٹ آ گیا یعنی کرایہ آ گیا, بجلی, پانی, گیس اور کوئی جو اگر آپ نے ملازم رکھا ہے تو اس کی تنخواہ وغیرہ وہ آپ کے پاس موجود ہونی چاہیے. تو یہ چھوٹی سی تحقیق یا فیزیبلٹی جب بنا لیں گے تو اب اللہ تعالیٰ کا حکم یہ ہے کہ جب ایک فیصلہ کر لو تو اس پہ کاربند ہو جاؤ, اس پہ اٹل ہو جاؤ, یعنی آپ نے اس پہ, مثلا اگر آپ نے سوچا کہ آپ نے کوئی ریسٹورینٹ کھولنا ہے یا کوئی چھوٹا کیفے کھولنا ہے, تو اب اس کے اندر کئی لوگ آئیں گے آپ پہ تنقید کرنے والے کہ جناب یہ تو ممکن ہی نہیں ہے, جناب وہاں کسٹمر نہیں آئے گا, گوشت نہیں ملے گا, مثال کے طور پہ گیس نہیں ہوگی تو روٹیاں کیسے پکیں گی. دنیا جہان کے لوگ آپ کو بہکانے میں لائیں گے, آپ کو مختلف طریقوں سے آپ کو تنقید کریں گے, زج کریں گے, لوگوں کی مثالیں دیں گے. آپ کا کام صرف یہ ہے کہ بالکل ایک نقطہ پوائنٹ کہ میں نے یہ کاروبار کرنا ہے اور اس کو لے کے آگے چلنا ہے, اور چاہے کتنی بھی تنقید اور لوگ کتنا بھی مجھے اس سے ڈرائیں, دھمکائیں, میں نے یہ شروع کر کے ایک طرح کا ایک تجربہ ضرور کرنا ہے. وہ اس لیے کہ اگر آپ مختلف فیزیبلٹی بناتے رہے اور اس پہ عمل کرتے رہے تو ہر کاروبار کے کوئی نہ کوئی ڈاؤن سائڈ یعنی منفی پہلو ہوتے ہیں جو اچھے لوگ جو اس کو عبور کر لیتے ہیں, جو مطلب قوت ارادی کے مالک ہوتے ہیں اس کو عبور کر لیتے ہیں, لیکن جو تھوڑے سے ڈھل مل یعنی نرم خیالات کے لوگ ہوتے ہیں وہ اس سے خائف ہو کے پھر شاید پیچھے ہٹ جاتے ہیں, پھر کوئی دوسری چیز دیکھتے ہیں. مثلا میرے ایک جاننے والے ہیں, انہوں نے کنسٹرکشن کا کاروبار شروع کیا ہوا تھا, فرسٹ کلاس جا رہے تھے سب, مطلب کبھی سڑکیں بنا رہے ہیں, کبھی چھوٹے مکان بنا رہے ہیں, کوئی مطلب رستوں کے لیے کوئی مطلب کر رہے ہیں سلسلہ, اس کی پیمنٹ کر رہے ہیں یعنی اینٹیں لگا رہے ہیں. تو ظاہر ہے کاروبار میں اتار چڑھاؤ ہوتا ہے, کبھی مندی ہوتی ہے, کبھی کاروبار تیز ہوتا ہے. تو انہوں نے جب تھوڑا سا کاروبار تھوڑا سا ڈاؤن ہوا تو سوچنا شروع کر دیا کہ میں اس میں تو شاید مندی آ رہی ہے, لہذا میں کوئی ایسا کاروبار نہ کروں جس میں بہت تیزی ہو. تو میں نے پوچھا مثلا بتائیے کیا کاروبار ہو سکتا ہے, تو کہنے کہ پرنٹنگ کا کاروبار بہت اچھا ہے. तो मैंने कहा भाई प्रिंटिंग का कारोबार भी एक पूरी यूनिवर्सिटी है, एक इंडस्ट्री है, उसमें बेशुमार लोग आगे हुए हैं, उसमें भी उतार चढ़ाव आते हैं। लिहाजा अगर आपने 3 साल एक कारोबार करके अच्छा खासा इल्म हासिल किया है, तजुर्बा हासिल किया है, आपको मालूम है कि मटेरियल कहां से मिलता है, लेबर कहां से मिलती है, काम कहां से मिलते हैं, किन किन महकमों को आपने टैप करना है, वो छोड़ छाड़ के आप एक नई यूनिवर्सिटी में दाखिला ले रहे हैं, तो फिर आपको फिर अलग वैसे शुरू करना पड़ेगा। तो खातिन हजरात, मेरे बच्चों, बुजुर्गों, दोस्तों, बहनों, बच्चियों, इसका ख्याल जरूर रखिएगा कि आप बार बार पैंतरे ना बदलें कि कभी आप टीचिंग में चले जाएं, उसके बाद आप कहें जी मैंने ये हाउस डिलीवरी पे लंच लोगों को देना है या मैंने कुरानी तालीमात देनी है, तो इससे काफी मसले मसाइल पैदा होते हैं। हर काम जो है इतना आसान नहीं, और दूसरों को देख के आप ऐसा काम ना शुरू करें जिसमें आपकी वो महारत नहीं है, नॉलेज नहीं है या आपका उसमें तजुर्बा नहीं है। ये तो भी फैसले की बात, फैसले में कारबंद होना भी ये मैंने आपको बता दिया कि उस पर आप बिल्कुल अटल हो जाएं, कुव्वत इरादी से सख्ती से उस पर अमल करें। तवक्कल अल्लाह, तवक्कल अल्लाह बुजुर्गों, दोस्तों, बच्चों, ये एक ऐसी चीज है जिससे पूरी, मेरा ख्याल है कि इंसानियत का वजूद है कि आप अगर अल्लाह पे तवक्कल करेंगे तो इन्नल्लाह युहिब्बुल मुतवक्किलीन, यानी अल्लाह ताला जो तवक्कल करने वाले हैं उनको बहुत मोहब्बत करता है। यानी अल्लाह पे छोड़ दें, ये सोचें कि ए मेरे मालिक, तू सारे जहां का मालिक है और जो रिस्क मेरी किस्मत में लिखा जा चुका है वो मुझे मिलकर रहेगा और किसी न किसी तरीके से ये मेरा जाया नहीं होगा। तो जब ये आप काम कर लेंगे तो उस पे ऐसा होगा कि वो आपके लिए एक बहुत ही एक मुफीद मतलब एक टॉनिक होगा जिसमें आपको कोई मतलब है शिकस्त नहीं दे सकता। मसलन अगर आपका ईमान हो कि जो पैसा या जो मुझे दौलत या पैसा मिलना है वो मुझे अल्लाह ताला की तरफ से मिलकर ही रहना है और दुनिया की कोई ताकत मुझसे छीन नहीं सकती, और जो पैसा मेरी किस्मत में नहीं है, अल्लाह ताला नहीं चाहते वो मुझे मिले, तो दुनिया की पूरी ताकतें मिलकर वो मुझे दिला नहीं सकती। क्या खूबसूरत अल्लाह ताला ने हमें एक ईमानी नुस्खा दिया है जिससे एक तो रूह ताजा हो जाती है और दूसरे इंसान दुनियादारी में भी बहुत ज्यादा अपने आप को हल्का फील करता है और ऐसे ही दूसरों को देख के कि भाई ये बहुत तरक्की कर रहे हैं अपने मन को नहीं जलाता। तो तवक्कल अल्लाह के बाद आता है इखलाक रजीला से इज्तनाब। यानी जब आपने अल्लाह का ख्याल, अल्लाह का एक तसव्वुर, अल्लाह का वजूद और अल्लाह के कुल्ले शाइन कदीर, कुल्ले शाइन अलीम होने का एतराफ कर लिया, उस पर यकीन कर लिया, इसमें मेरे ख्याल में उलमाए कराम काफी लफाजी भी करते हैं कि मतलब है तयक्कुन बाई, मतलब है जुबान से, फिर दिल से, फिर बिल्कुल आपको ये यकीन हो जाता है कि वाकई अल्लाह ताला इस तरह से उनकी ताकत है और इल्म भी है, तो फिर आपको जो है कई मंजिलें आप रूहानी भी पार कर जाएंगे और दुनिया की भी पार कर जाएंगे। इखलाके रजीला, खवातीन हजरात, मेरे बच्चों, बुजुर्गो, दोस्तों, हमारे मुआशरे में बड़ी कैंसर की तरह फैले हुए हैं। हसद, बुख्स, कीना, नफरत, इंतकामी जज्बा, तमा, लालच, हिर्स, खौफ, खुशामद, गीबत, ये बच्चा बच्चा हर मतलब है दफ्तरों में है, घरों में है, हर जगह पे ये फैला हुआ है। मतलब है किसी जगह भी आप चले गए दूसरों की बातें करते हैं और अपनी बातें मेरे ख्याल में कम करते हैं। इसीलिए अल्लामा इकबाल साहब ने कहा है कि अपने मन में डूब कर पाजा सुरागे जिंदगी, पहले आप अपना मुहासबा करें फिर दूसरी तरफ देखें। और बाबा बुल्ले शाह का भी मैं कई दफा मुख्तलिफ प्रोग्राम में जिक्र कर चुका हूं कि पढ़ पढ़ इल्म हजार किताबा, कदी अपने आप ने पढ़िया नहीं, जा जा वड़दे मंदर मसीती, कदी मन अपने विच वड़िया नहीं, ऐवें लड़दा है शैतान दे नाल बंदिया, तो कदी नफ्स अपने नाल लड़िया नहीं, आखे बुल्ले शाह ऐवें आसमानी फड़ना है, जेड़ा मन विच रहिंदा उन्हूं फड़िया नहीं। तो मतलब यह है कि पहले आप अपना मुहासबा करें, अपने अंदर देखें कि आपकी वीकनेसेस क्या है, स्ट्रेंथ क्या है, और उनको वीकनेसेस को खत्म करके स्ट्रेंथ में बदलने की कोशिश करें। इसके बाद जो इखलाके रजीला, हसद किसी से करना, अगर आपका तवक्कल अल्लाह पे है तो आप दूसरा चाहे मस्जिद चला रहा है तो आपको इस पर कोई परेशान होने की जरूरत ही नहीं है कि भाई अल्लाह ने उसको खास तरीके से जो भी रिस्क दिया है जिसका हिसाब किताब भी होगा उस पर मैं अभी थोड़ी देर के बाद जिक्र करूंगा कि उसमें क्या क्या चीजें आती हैं। इस वक्त जरा वक्त हुआ है छोटे से वक्फे का। ये अब्दुल रजाक प्रोग्राम ट्रेड एंड टैक्स गुरु के साथ रेडियो FM 98.6 से जो चैम्बर ऑफ कॉमर्स की आवाज है पेश किया जा रहा है। हाजिर होते हैं छोटे से वक्फे के बाद। वेलकम बैक। वक्फे से पहले हम इखलाक रजीला की बात कर रहे थे जिससे इज्तनाब करना बड़ा जरूरी है और ये इंसान को एक कैंसर के मर्ज से भी बहुत ज्यादा बुरे तरीके से बंदा ये चीजें खा जाती हैं। हसद करेंगे वो भी खा जाएगा, बोझ रखेंगे उससे भी आप उड़ते रहेंगे, कीना रखेंगे उससे मतलब नुकसान होगा, और दूसरों को आप बदल नहीं सकते, दूसरों के हालात बदल नहीं सकते। तो इसमें ये सारे जो अखलाक रजीला है ये सिर्फ इंसान के अपने लिए नुकसानदेह हैं। मेरे ख्याल में सबसे इसकी जड़ जो है ना वो आएगी आपकी गीबत से। जब आप लोगों की तरफ बुराइयां उनकी बतानी शुरू करेंगे तो उसकी कोई मतलब है इंतहा नहीं है, कोई लिमिट नहीं है, क्योंकि हर बंदे में कोई ना कोई बुराइयां तो होंगी। इंसान को चाहिए कि दूसरों में अच्छाइयां ढूंढकर, चाहे वो आपकी मां बहन बीवी है, खामन है, बहन है, बच्चे हमसाये है, कुलीग है, क्लास फेलो है, उनकी अच्छाइयों को जरा देख के परखें और उसको आप तारीफ करें उसकी, और उसको देख के उनके साथ अपने ताल्लुकात को इस्तेमाल करें। हां अगर कोई किसी की, जैसे मेरे बड़े अच्छे मोहसिन मेरे दोस्त थे जिन्होंने बड़ी बुरी तरह मेरा इलाज किया गिबत के बारे में या और किसी चीज के बारे में, तो वो उनका यही कहना होता था कि यार वो फलां बंदा जो इसकी तुम बार कर रहे हो तो कहीं बैठा मजे से चाय या सिगार पी रहा होगा, और हम लोग उसकी बातें करके आपस में खामखा अपने दुनिया को भी और दीन को भी बर्बाद कर रहे हैं। तो ये एक बहुत ही जबरदस्त एक कुलिया था, क्योंकि ये सारा मंबा है आपकी बुराइयों की जड़ बन जाता है, झूठ भी बुराइयों की जड़ बन जाता है और ये गीबत भी बुराइयों की जड़ बन जाता है। इसके अलावा खालिस मुस्बत सोच रखें, यानी नेगेटिव जो भी सोच होगी किसी के बारे में, कारोबार के बारे में, इंसानों के बारे में, मजहब के बारे में, किसी भी मतलब तबके के बारे में, शिया सुन्नी के बारे में या मिसाल के तौर पर किसी और फिका के बारे में या कारोबारी तबके के बारे में, प्रोफेशनल तबके के बारे में, सिर्फ आप मुस्बत सोच रखें कि जो लोग ये कर रहे हैं या जिस तरह का सोच है इनकी है, जिस तरह के अमाल है, वो अपने तौर पे उनका जो परसेप्शन है, जो सोच है, उसके बारे में सही कर रहे हैं। आपको नहीं चाहिए कि उसकी हर वक्त बुराई करते रहे, नेगेटिव उसकी चीजें लेके चले। आप नोट करें मेरे बच्चों बुजुर्गों दोस्तों भाइयों और मजेज सामीन के, पाकिस्तान और इंडिया दोनों की जो है ना जो थर्ड वर्ल्ड कंट्री के लोग और खास सब कॉन्टिनेंट लोग, इसमें श्रीलंका भी आएगा, बांग्लादेश भी आएगा, हम लोग हर बुराई, हर मुसीबत का, हर किसी न किसी वीकनेस का इलाज क्या ढूंढते हैं कि हम एक कुर्बानी का बकरा ढूंढते हैं, किसके नाम ये चीज मरनी है, किसकी वजह से ये सारी खराबियां पैदा हो रही हैं। मसलन अगर आपके बच्चे नहीं पढ़ते तो आपने कहो हो दिमाग तो बड़ा अच्छा है लेकिन ये तो भाभी साहबा ने इसको तावीज कर दी है, चची ने तावीज कर दी है, ताई ने तावीज कर दी है, या मुमानी जो है वो कल आई थी तो एक अंडा लेके आई थी और उस पर कुछ फूक मार के तो हमारे किचन में छोड़ गई थी। तो इस तरीके से जो है आप अल्लाह पे तवक्कल रखें और अल्लाह ताला का हमें शुक्र अदा करना चाहिए कि अल्लाह ताला ने हमें मुसलमान बनाया और वहदहू ला शरीक पे ईमान की तौफीक मिली और नबी सल्लल्लाहु अलैहि वसल्लम जैसी तालीमात के हम पैरोकार हैं, तो हमें इन चीजों में नहीं पढ़ना चाहिए, क्योंकि अल्लाह ताला का फरमान है कुरान करीम में कई दफा मेरे ख्याल में आया है कि जी आपको कोई दुनिया की ताकत ना को नुकसान पहुंचा सकती है या नफा पहुंचा सकती है सिवाय अल्लाह ताला के। तो इसके लिए किसी को ब्लेम करना, किसी को इल्जाम तराशी करना कि जी मेरा कारोबार बंद कर दिया फलां बंदे ने, और उस पर बड़े बड़े पीरों के, फकीरों के और ये खानमों के या जो आपाजांस हैं इनके कारोबार चमके हुए हैं, कभी कुछ कोई दुरूद दे देती हैं, कभी कोई वजीफा दे देती हैं पढ़ने के लिए, इससे तुम्हारा मतलब सारे मामला ठीक हो जाएंगे। तो ये चीजें जो है ना इससे मेरे ख्याल में बड़े ही ऐसे इज्तनाब करें जिस तरह ये जहर कातिल है, यानी आपकी जिंदगी का और आपके कारोबार का इस पे एक साया तक नहीं पड़ना चाहिए ऐसी لغو اور بے معنی اور جس کا کوئی وجود نہیں ان چیزوں کا کہ تعویذ. پھر یہ لوگ مثالیں دیں گے کہ جادو برا کے کرنے والا کافر ہے. بھی قرآن میں آیا وہ دو آئے تھے ہاروت ماروت جو فرشتے آئے تھے انہوں نے مطلب ہے یہ سکھایا, میرے خیال میں ہاروت ماروت اف آئی ایم ناٹ ٹو رانگ. تو وہ کسی جگہ پہ ہوگا, اللہ تعالیٰ نے ایک مثال کے طور پر ہمیں سمجھانے کے لیے سکھانے کے لیے ساری چیزیں بتائیں. لیکن اس میں پڑھنا, اس پہ تحقیق کرنا, یہ اس پہ عمل کرنا, یہ اس پہ سوچنا, یہ میرے خیال میں آپ کی ذات کے لیے, آپ کے کاروبار کے لیے, آپ کی فیملی کے لیے, آپ کے ملنے جلنے والوں کے لیے بہت ہی نقصان دہ چیز ہوگی. تو مثبت سوچ سے مراد یہ ہے کہ جو بھی آپ کے رابطے میں بندہ آتا ہے, سکول ہے, دکان ہے, مطلب گھر ہے, فیملی ہے, ہمسائے ہیں, رشتے دار ہیں, جاننے والے ہیں, تو ان کو آپ نے ان کی اچھائیاں ڈھونڈنی ہیں, برائیاں ڈھونڈ کے ان کے ساتھ لڑائی جھگڑا نہیں کرنا, اور ان کی برائیوں کا بھی تذکرہ جگہ جگہ جا بجا لوگوں کے سامنے نہیں کرنا تاکہ آپ کے گناہوں میں اضافہ نہ ہو اور اس کی نیکیاں نہ بڑھتی چلی جائیں. اپنے سٹاف اور گاہکوں کے ساتھ فرسٹ کلاس اعلی قسم کا رویہ اختیار کریں, جس کے میں نے کئی دفعہ پہلے بھی عرض کیا تھا کہ جیپنیز کہتے ہیں کہ اونلی اے اسمائلنگ مین شوڈ اوپن اے شاپ, اور نمبر دو انگریز کہتے ہیں دا کلائنٹ دا کسٹمر از آلویز رائٹ. مطلب یہ ہے کہ آپ گاہک کی بات کو غور سے سنیں, اور اگر اس کا کوئی آپ کی کوئی سروس یا مال پسند نہیں آ رہا تو وہ فوری طور پر واپس لے کے اس کے پیسے واپس کریں. یہ بھی حدیث ہے کہ اگر جس طرح اس طرح کوئی بندہ کاروباری بندہ یا تاجر کرتا ہے تو اللہ تعالیٰ اس پہ بڑی اپنی رحمتیں نازل کرتے ہیں. یہ حدیث میں ایک صحابی کا بھی ذکر ہے جنہوں نے ایک دکان سروس لیے کھولی کہ گاہک جو ناپسند چیز واپس کر کے اس کو اگر آپ پیسے واپس کرتے ہیں تو اس پہ اللہ تعالیٰ بہت خوش ہوتے ہیں. مطلب یہ ہے کہ یہ ساری چیزیں ہمارے سمجھانے کے لیے تاکہ سوسائٹی میں فساد نہ پیدا ہو, جھگڑا نہ پیدا ہو. جھگڑا پیدا ہوگا تو پھر اس سے پھر نیگیٹو چیزیں آئیں گی, لڑائی ہوگی, جھگڑا ہوگا, بری سوچ ہوگی, منفی سوچ ہوگی. تو اس سے بچنے کے لیے اللہ تعالیٰ نے ہمیں یہ ساری ہماری رہنمائی کی ہوئی ہے. اس کے ساتھ ساتھ ایک جو روحانی پہلو ہے کاروبار کا, میں آپ کو میرے عزیزوں, دوستوں, بچوں, بزرگوں, یہ میں آپ کو عرض کر دوں, صدقہ خیرات جو ہے ایک تو آپ کی بلاؤں کو ٹالتا ہے, اور نمبر دو آپ سوچ نہیں سکتے کہ آپ کے لیے کاروبار میں کتنی آسانیاں پیدا ہوتی ہیں اور کتنا اس میں برکتیں آتی ہیں. اپنے کاروبار یا انکم کا یا نفع کا کچھ حصہ, 5 سے 10% حصہ جو ہے خیرات میں دیں, اپنے جاننے والوں کو, رشتے داروں کو, عزیزوں کو, ہمسایوں میں بانٹیں تاکہ ان کے بھی کوئی جو بھی ضرورتیں وہ اسے پوری کر سکے. اور اس کا بدلہ آپ ان سے مت ایکسپیکٹ کریں, نہ ان کو احسان کر کے دیں نہ ان سے ایکسپیکٹ کریں. یہ اس کا روحانی رشتہ ہے اللہ کے ساتھ, یہ آپ نے اپنے اللہ کی خوشنودی کے لیے کیا ہے. مثلا حضرت ابو بکر صدیق کسی اپنے رشتے دار کی اعانت کرتے تھے, مالی اعانت کرتے تھے. جب وہی عزیز رشتے دار جو تھا وہ نعوذ باللہ حضرت عائشہ صدیقہ پہ جب منافقین نے مختلف قسم کے قصے گھڑے ان کے بارے میں, تو ان کو ظاہر ہے تھوڑا سا ملال ہوا کہ یہ میرا رشتے دار عزیز ہے, یہ بھی ان میں شامل ہو گیا حالانکہ میں ان کو بہت سپورٹ کرتا ہوں. تو فوری طور پہ اللہ تعالیٰ کی وارننگ قرآن کریم میں آگی کہ کیا تم اللہ کی خوشنودی کے لیے کر رہے ہو یا ان رشتے داروں کو خوش کرنے کر رہے ہو. لہذا آپ ان کی, یعنی مقصد یہ تھا میرے خیال میں جو میں سمجھا ہوں, مفہوم اس کا یہ تھا کہ بھی ان کی مالی اعانت جاری رکھے اور اس کا بدلہ خدا سے مانگے. لہذا آپ کوئی تخصیص نہ کریں کہ اچھے رشتے دار کو تو آپ سپورٹ کریں اور برے رشتے دار کو آپ اگنور کریں, یا اچھے ہمسائے سے کو سپورٹ کریں برے کو. اس طرح سے ایسا ہوگا کہ پھر وہ جب اللہ تعالیٰ نے فرمایا کہ برائی کا بدلہ اچھائی سے دینا ہے تو اس میں اچھے برے کی تخصیص بھی ختم ہو جائے گی. اس کے بعد یہ ہے کہ اللہ کا شکر ادا کرنا ہر وقت. اللہ کو جو بھی نعمت ملتی ہے, آپ کو صحت کی نعمت ملتی ہے, پیسہ ملتا ہے, کوئی نئی گاڑی ملتی ہے, کار ملتی ہے, مکان ملتا ہے, دکان ملتی ہے, نیا کو پارٹنر ملتا ہے, اچھا نفع ہوتا ہے, تو اس پہ اللہ کا شکر ادا کریں. میرے ساتھ ایک مسقط میں ہمارے کلائنٹ ہوتے تھے جابر تذکر, ان کا نام مجھے ابھی تک یاد ہے. تو میں ان سے اس کے کاروبار کے بارے میں حسابات جا کے ڈسکس کرنے تھے, تو اس نے مجھے ڈسکشن شروع ہونے سے پہلے ہی اس نے کہا کہ یا عبد الرزاق, هذا بروفيت اور لوس. میں نے کہا نو دیر از اے پروفٹ, یعنی وہاں پہ نفع ہے آپ کے کاروبار میں. کہتے الحمد للہ, تفضل. ہی سیٹ آئی ایم سیٹسفائڈ ناؤ, دیر از اے پروفٹ, چلو چل کے کھانا کھاتے ہیں, اب مجھے اس کی ضرورت نہیں باقی تفصیل کی. تو یہ ایک مطلب ہے اس کی شکرانے کا, ایک قسم کا ایک انداز تھا جو مجھے بہت اچھا لگا, کیونکہ اس نے کہا جی میں پلس میں, لہٰذا مجھے اللہ سے اللہ کا شکر ادا کرنا چاہیے. اور خدا نہ خاص صاحب کو تکلیف آ جائے تو انسان کو اپنا محاسبہ کرنا چاہیے اور دیکھنا چاہیے کہ میں نے کون سی اللہ کی نافرمانی کی ہے, یا کس میں نے اپنے رشتہ دار عزیز دوست کو احباب کو سینئر کو جونیئر کو کولیگ کو میں نے ناراض کیا ہے, اس کو تکلیف پہنچائی ہے, ذہنی قلبی روحانی کوئی تکلیف ایسی پہنچائی ہے جس کی وجہ سے اللہ تعالیٰ نے میرے ساتھ یہ معاملہ کر دیا ہے. صبر کریں, شکر کریں, صبر بھی کریں تکلیف کے اوپر, اور پھر توبہ استغفار بھی پڑھیں, تو ان شاء اللہ تعالیٰ میرے خیال میں اللہ تعالیٰ آپ کے حالات کو بہتر کرے گا. برائی کا بدلہ دینا اچھائی کے ساتھ, ایک تو سوسائٹی کا معاملہ ٹھیک ہوگا, اور دوسرے آپ یہ تجربہ کر کے دیکھ لیں کہ اگر آپ کے ساتھ کوئی بدتمیزی کرتا ہے, زیادتی کرتا ہے, شاؤٹنگ کرتا ہے آپ کے اوپر, آپ کی کسی بات پہ بھی آپ نے کوئی غلط کام کیا ہے یا ایسی چیز کی ہے, تو اگر آپ خاموشی اختیار کرتے ہیں اور اس کی کسی بات کا زیادہ الٹا اسی طرح سے اسی انداز سے جواب نہیں دیتے, تو یہ بھی آپ اس کا بھی پھل دیکھ لیں گے کس طریقے سے ملتا ہے, کہ وہ بندہ اپنے ضمیر کے کروڑوں من اربوں من بوجھ تلے اتنا دب جائے گا کہ وہ آپ کے پاس آ کے تو اس کی معافی مانگے گا. اس کی میں چھوٹی سی مثال دے رہا ہوں, کچھ اسٹوڈنٹس میرے پاس آئے اور ان کا کچھ چیک لینا تھا, ریفنڈ لینا تھا, تو میں نے تھوڑا سا ان سے کہا بھی ذرا تمیز سے کھڑے ہو, آپ کس طرح کھڑے ہوئے ہیں, تو دے اسٹارٹڈ سارٹ آف شاؤٹنگ, مطلب انہوں نے بدتمیزی کی میرے ساتھ. میں بالکل خاموش ہو گیا, میں نے کہا آپ کی تشریف رکھیں, میں ان کو جوس منگایا, چائے منگائی, اور تھوڑی دیر کے بعد ان کا ایک کام بھی کر دیا جو بھی کرنا تھا, یا ان کی مرضی کے مطابق میں نے اسٹاف کو انسٹرکٹ کر دیا. اس کے بعد جو مجھے میسج کی فوارے آئی ہیں, ان بچوں نے اتنی مطلب لجاجت سے میسج مجھے بھیجے کہ اللہ کا واسطہ سر میں معاف کر دیا, خدا کے واسطے میں معاف کر دیا, ہم نے آپ سے بڑی زیادتی کی ہے, حالانکہ ایسا کوئی مسئلہ نہیں تھا. پھر میں ان کو بلا کے بڑے پیار سے سمجھایا, میں نے کہا ایسی کوئی بات نہیں, آپ بھی ایسا رویہ اختیار کریں کہ لوگوں کو بدلہ برائی سے برائی کے بدلہ میں اچھائی دیں تو زیادہ بہتر ہوگا. اس کے ساتھ ساتھ یہ ہے کہ میری گزارش آپ لوگوں سے ہوگی, جو لوگ پڑھے لکھے ہیں تو وہ تو حیات طیبہ اخلاق حسنہ جو ہے نا نبی صلی اللہ علیہ وسلم کی جو سیرت طیبہ ہے اس کا مطالعہ کریں. آپ کو دنیا جہان میں کسی بھی قسم کے کورس کی قطعی ضرورت نہیں ہے. ہمارے لیے سیرت النبی جو ہے ایک مشعل راہ ہے. اللہ تعالیٰ کا قرآن کریم میں بالکل احکامات واضح ہیں, لیکن نبی اکرم صلی اللہ علیہ وسلم نے ان کی تشریحات, ان کا بیٹھنا چلنا پھرنا, کھانا پینا, ہنسنا کھیلنا, جو بھی ہے تبلیغ کا انداز, غصے کا انداز, پیار کا انداز, محبت کا انداز, ایک ایک چیز, ایک ایک پہلو, بیوی سے کیسے تعلقات ہیں, بھائیوں سے, چچا سے, رشتہ داروں سے, عزیزوں سے, پڑوسیوں سے کیسے تعلقات رکھنے ہیں, عام لوگوں سے کس طرح سے ملنا جلنا ہے, یہ سب کچھ آپ کو ان اخلاق حسنہ میں یعنی سیرت النبی میں ملے گا. خدا کے لیے اس کی آپ ضرور مطالعہ کریں. کوئی چھوٹی بریف مطلب مختصر قسم کی حیات طیبہ یا سیرت النبی لے لیں, اور اس میں آپ کو لکھ دیتا ہوں اپنے خون سے کہ آپ کو دنیا میں کسی قسم کے ٹریننگ کی کورس کی ضرورت نہیں ہے, نہ کوئی سٹریس مینجمنٹ کی ضرورت ہے, نہ کوئی ٹائم مینجمنٹ کی ضرورت ہے, نہ کوئی گتھیاں سلجھانے کی ضرورت ہے, یہ آل ان ون ہے. اس کے ساتھ ساتھ قرآن احکامات سے جو بھی ہمارے اسباق ہیں, مثلا آپ کو قرآن احکامات میں معاہدات کو لکھ لینے کا حکم ہے, گواہی دینے کا حکم ہے, پھر ایمانداری کا حکم ہے کہ جو بھی آپ نے کام کرنا ہے وہ ایمانداری سے کریں, اور سب سے بڑی بات ہے کہ مزدور کی مزدوری جلد سے جلد ادا کریں, جل کے پسینہ خشک ہونے سے ادا کریں. تو خواتین حضرات, پروگرام کا جو ٹریڈ اینڈ ٹیکس گرو کا وقت ختم ہوا چاہتا ہے. یہ پروگرام آپ کی خدمت میں عبدالرزاق نے ریڈیو ایف ایم 98.6 سے جو چیمبر آف کامرس کی آواز ہے وہاں سے پیش کیا. بہت بہت شکریہ. پاکستان زندہ باد.